ناظرین السلام علیکم، میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. حضور سرکار رسالت مآب حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی شب وفات، اور اسی طرح سبط اکبر فرزند رسول حضرت امام حسن مجتبیٰ علیہ الصلوۃ والسلام کی شب شہادت کی آمد کی مناسبت سے آپ سب کی خدمت میں تعزیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان کے سیاسی حالات. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، گزشتہ ہفتے تک پاکستان میں جو ایک یہ قیاس آرائی تیزی کے ساتھ گردش کر رہی تھی کہ کسی بھی وقت حکومت کا خاتمہ ہو سکتا ہے، اور فوج اور عدلیہ سے بیک وقت ٹکر لے کر حکومت نے اپنے کو مخمصے میں ڈال رکھا ہے، تو اب جو صورتحال ہے اس کے پیش نظر یہ بات کسی حد تک وثوق سے کہی جا سکتی ہے کہ فوج سے بھی ٹکراؤ کی صورتحال کم ہوئی ہے، اور وزیراعظم گیلانی نے سپریم کورٹ میں حاضر ہو کر ایک بار پھر ان قیاس آرائیوں کو کسی حد تک پیچھے ڈھکیل دیا، جس میں کہا جا رہا تھا کہ ممکن ہے کہ عدلیہ سے تصادم کی صورت میں حکومت سخت مشکلات سے دوچار ہو جائے. لیکن اس دوران ابھی بھی مبینہ میمو گیٹ کا معاملہ باقی ہے، اور مرکزی کردار منصور اعجاز کو حکومت پاکستان نے ویزا جاری کر دیا ہے، وہ آنے والے ہیں اور عدالتی کمیشن کے روبر وہ پیش ہوں گے. ظاہر ہے کہ اب حکومت کے سیاسی مخالفین کو اس کیس اور اس کیس کے فیصلے کا انتظار ہے، لیکن کیا عدلیہ کے ساتھ جو ٹکراؤ تصادم کی صورت تھی وہ بالکل ختم ہو گئی، یا ابھی جو 1 فروری یا آئندہ جو سماعت ہونے والی ہے اس میں جو بلایا گیا ہے وزیر اعظم گیلانی کو، اس کے بعد کچھ نئی صورتحال اختیار کر سکتی ہے؟ تو یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں. چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پر موجود ہیں اس وقت پاکستان کی سینئر صحافی و تجزیہ نگار محترمہ فوزیہ شاہی صاحبہ. محترمہ السلام علیکم.
جی وعلیکم السلام.
محترمہ، پہلے میں شروع کرتا ہوں وزیر اعظم یوسف رضا گیلانی کی عدالت میں پیشی، اس کے بعد پھر میمو کے مسئلے پر آتے ہیں. کیا صورتحال ہے اب؟ کیا یہ سمجھا جائے کہ عدالت کے ساتھ تصادم کی کیفیت کافی حد تک ختم ہو گئی ہے؟
دیکھیں، میں تو پہلے بھی سمجھتی تھی کہ تصادم نہیں تھا، ایک اداروں کے درمیان جو ہے ظاہر ہے کہ ایک اس طرح کی صورتحال پیدا ضرور ہوئی تھی کہ عدلیہ کی جانب سے کچھ آرڈرز ہوئے، اور غالباً ان کا یہ خیال تھا کہ حکومت اس کو اوبے کرے گی، لیکن حکومت کا ایک اپنا موقف تھا، اور وہ ظاہر ہے کہ جو سب سے اہم کیس تھا وہ آپ کا سوئس کیس تھا، جس میں صدر زرداری کے حوالے سے ہے کہ ان کے کوئی وہاں رقم ہے یا اس کو واپس لانے کے لیے کہا گیا تھا، اور حکومت کا یہ موقف تھا کہ کیونکہ صدر کو ایک واضح طور پہ کانسٹیٹیوشن میں ایک استثناء حاصل ہے، اس لیے وہ خط نہیں لکھ رہے تھے. بہرحال یہ ایک صورت جو ہے سنگین صورت اختیار کر چکی تھی، اور اسی پہ آپ نے دیکھا کہ وزیر اعظم کو ایک نوٹس جاری کیا گیا توہین عدالت کا. اور سب سے زیادہ جو میں سمجھتی ہوں کہ جب یہ ٹکراؤ کی بات کی جا رہی تھی تو اس وقت حکومت کی جانب سے جو ایک واضح طور پہ حکمت عملی سامنے آئی، خاص طور پہ جو اعتزاز احسن کا تعین کیا گیا، اور اعتزاز احسن نے پرائم منسٹر کا کیس جو ہے وہ آگے ظاہر ہے کہ اس کو لے کے آگے آئے، تو اسی وقت یہ پتہ چل رہا تھا کہ حکومت جو ہے ایک ذمہ دار رویہ اختیار کرے گی، اور اعتزاز احسن کو لانے کا مقصد یہ ہے کہ اگر کوئی ایسی کیفیت پیدا ہو چکی ہے جس کو ٹکراؤ کا نام دیا جا رہا ہے، یا ظاہر ہے کہ آپس میں جو کشیدگی سی پیدا ہو گئی ہے اس کو ختم کیا جائے. اور ہم یہ دیکھتے ہیں کہ سب سے پہلے تو جو پرائم منسٹر نے جو رویہ اختیار کیا، میرا خیال ہے کہ اس کو تحسین کی نظر سے دیکھنا چاہیے، کیونکہ پرائم منسٹر جس سادگی کے ساتھ سپریم کورٹ گئے، اور خود اس کا ان کے جو وکیل اعتزاز احسن ہے جب انہوں نے میڈیا سے بات کی تو اس میں انہوں نے واضح طور پہ کہا کہ وہ صرف 3 وکلاء کے ساتھ، جس میں اعتزاز تھا یا رضا ربانی تھے اور یا ایک اور تیسرے وکیل تھے، شوکت ان کا نام ہے، ان کے ساتھ وہ خود ڈرائیو کر کے گئے، اور یہ صرف مقصد یہ تھا کہ عدلیہ کو یہ پیغام دینا کہ حکومت عدلیہ کی جو ہے احترام کرتی ہے، وزیر اعظم اس میں جو ایک عام شہری کی طرح اپنے جو بھی ان کے خلاف الزام ہے اس کی اپنی توجہ پیش کرنے گئے ہیں, تو اس سے ہی پہلے دن ہی جو, اور پھر اس پہ بعد آپ یہ دیکھیے کہ اس دن عدلیہ کی جانب سے جو ججز کے ریمارکس اس کے حوالے سے آئے جب پرائم منسٹر وہاں پیش ہوئے, تو عدلیہ نے بھی اس کو ایک تاریخی دن قرار دیا, اور ظاہر ہے کہ وہ بھی اس کو ستائش کیے بغیر نہیں رہ سکے. مقصد کہنے کا یہ ہے کہ ہمارے یہاں پاکستان میں جو سیاسی حالات تو یقیناً زیادہ بہتر نہیں کہے جا سکتے, اور پاکستان شاید اس وقت واحد ملک ہے کہ جس میں پوری دنیا کی کسی نہ کسی طرح نظر ہے, اور پاکستان کو ڈسٹیبل کرنے کے لیے بہت سی قوتیں جو ہیں سرگرم ہیں. اس صورت میں اگر پاکستان کی حکومت جو ہے کوئی اس طرح کا فیصلہ کرتی ہے کہ بہتر طور پہ حالات کو لے کے چلے, تو یقیناً ایک بہتر جانب پیش رفت ہوتی ہے, اور پاکستان میں حالات شاید اتنے خراب نہیں ہوتے جتنا کچھ میڈیا کا بھی اس میں اثر ہے. میرے خیال میں اس کو بھی ہم نظر انداز نہیں کر سکتے. پھر کچھ ایسی قوتیں ضرور ہیں جس کو ہمیں دیکھنا پڑے گا کہ وہ پاکستان میں ان کے کیا مفادات ہیں, اور وہ کس طرح پاکستان کے حالات کو زیادہ سنگین طور پہ پیش کرنے کے لیے سرگرم ہیں. تو یہ تمام اثرات جو ہیں پاکستان میں ہمیں دیکھنے میں مل رہے ہیں. لیکن ایک جو سب سے اہم چیز ہے, میں یہ سمجھتی ہوں کہ پاکستان میں جو اس وقت ایک جمہوری حکومت ہے, اور جمہوری حکومت کے ساتھ ساتھ ہم یہ دیکھتے ہیں کہ ہمارے یہاں اپوزیشن کا رویہ بھی, میں اس کو کسی طرح نظر انداز نہیں کر سکتی کیونکہ اپوزیشن کے بغیر جو ہے جمہوریت نہیں ہو سکتی. اگر ہم اس وقت سب سے بڑی اپوزیشن جو ہے پاکستان مسلم لیگ نواز کی طرف سے ہے, ان کے اگر ہم سربراہ میاں نواز شریف کی طرف دیکھتے ہیں, تو ان کی جانب سے جو جمہوریت کے تسلسل کے حوالے سے جو بیانات آتے ہیں وہ بھی اس ملک کے لیے بہت قابل تحسین ہے. اور پھر ہم نے یہ دیکھا کیونکہ یہ جو کشیدگی ہوئی جس کا آپ نے ذکر کیا اپنے ابتدائیہ میں, اس میں جو دو چیزیں بہت اہم آئی تھیں, اس میں یہ تسلسل کے ساتھ کہا جا رہا تھا کہ کیونکہ ماضی میں یہاں بار بار کو ہوتے رہے ہیں, فوجی حکمران آتے رہے ہیں, تو اس قسم کے خدشات کا بھی اظہار کیا جا رہا تھا. اور اس کی جانب سے جب ہم نے یہ دیکھا کہ عدلیہ نے ایک واضح طور پہ یہ کہا کہ کسی غیر جمہوری اقدام کو وہ انڈورس نہیں کریں گے, اس کے ساتھ ساتھ میاں نواز شریف کی طرف سے بھی اگر یہ بیان آتا ہے, تو میں یہ سمجھتی ہوں کہ پاکستان میں جمہوریت کو اتنا خطرہ نہیں ہے, لیکن وہ قوتیں جو پاکستان میں استحکام نہیں چاہتی ان کو یقیناً اس یہاں خطرہ ہے, اور وہی اپنا مختلف شکل میں گیم کھیلتی ہیں. پاکستان کو بالکل آپ بھی جانتے ہیں, اور میرا خیال ہے اس وقت پوری دنیا جانتی ہے کہ پاکستان نے جب اپنی فورن پالیسی میں بھی ایک واضح طور پہ تبدیلی ہم نہیں کہہ سکتے, لیکن ایک بہت بڑا, اس کو ایک بڑا ٹرن ضرور کہا جا سکتا ہے. ایران کے ساتھ تعلقات کی بات ہوتی ہے, روس کے ساتھ تعلقات کی بات ہوتی ہے, چین کے ساتھ ہمارے گو بہت پرانے تعلقات ہیں, لیکن اس میں ایک زیادہ استحکام کی بات ہوتی ہے. تو بہت سی قوتیں ایسی ہیں جو پاکستان میں اپنے مفادات رکھتی ہیں, ان کو یہ نہیں پسند. سب سے زیادہ میں سمجھتی ہوں کہ ایران کے خلاف جو اس وقت پاکستان کی حمایت ہے, اور جو پوری دنیا میں جو آپ کے یورپی ممالک کی جانب سے, امریکہ کی جانب سے ایران کے خلاف جو پالیسی رکھی ہے, وہ ایک بہت بڑی تھریٹ بن رہی ہے کہ پاکستان کو کسی طرح ایسی ڈسٹیبل کیا جائے کہ وہ جو ایران کے ساتھ جو تعلقات ہیں, ماضی میں بھی ہمارے پہ یہ دباؤ رہا کہ ایران کے ساتھ تعلقات ختم کیے جائیں, اور ماضی میں اس طرف سٹینڈ بھی نہیں لیا گیا. ابھی جب حکومت نے واضح طور پہ سٹینڈ لیا ہے, چاہے ہم اپنی انرجی کے حصول کے لیے کر رہے ہیں, لیکن جو ہمارے ہمسایہ ممالک ہیں اس کے ساتھ جب تعلقات بہتری کی بات کر رہے ہیں, تو بہت سی قوتوں کو یہ بہتر نہیں دکھائی دے رہے.
جی جی, بہت شکریہ. میں پھر حاضر ہوں گا, چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں ممتاز دانشور اور آئینی ماہر بیرسٹر طاہر واسطی صاحب. واسطی صاحب السلام علیکم.
علیکم السلام.
جی واسطی صاحب, وزیر اعظم گیلانی عدالت میں پیش ہوئے, جب ان سے استفسار کیا گیا, پوچھا گیا کہ آپ نے خط کیوں نہیں لکھا, تو انہوں نے کہا کہ چونکہ صدر مملکت کو استثناء حاصل ہے. تو اس پر عدالت کے ایک جج نے کہا کہ اگر یہ ثابت کر دیا جائے کہ انہیں استثناء حاصل نہیں, تو پھر آپ کا جواب کیا ہوگا, یعنی اعتزاز احسن سے پوچھا گیا. تو اعتزاز احسن صاحب کا جو جواب تھا آپ لوگ سب جانتے ہیں. تو بعض لوگ یہ بھی کہہ رہے ہیں کہ عدالت استثناء حاصل نہ ہونے کو ثابت کر سکتی, جبکہ آرٹیکل پاکستان کے آئین کے آرٹیکل 248 غالباً, اور اسی طرح جنیوا کنونشن میں بھی اس بات کا ذکر ہے وضاحت اور صراحت کے ساتھ کہ صدر کو استثناء حاصل ہے. آپ کیا کہیں گے ایک آئینی ماہر کی حیثیت سے؟
شکریہ علی عباس. جی ہاں, یہ ججز نے جس بات کو اٹھایا ہے وہ یہ ہے کہ پچھلے 2 سال سے جب سے یہ پروسیڈنگز چل رہی تھیں, کیوں صدر کے استثناء کا نہیں عدالت کو کہا گیا کہ یہ استثناء حاصل ہے اور اس لیے خط نہیں لکھا جا رہا، اس کی مختلف توجیحات اور دیتی رہی ہیں. اصل میں اس میں قانونی طور پر بہت ساری پیچیدگیاں ہیں، جس میں سے ایک پیچیدگی یہ بھی ہے کہ کیا صدر کو استثناء جو ہے وہ فوجداری مقدمات کے خلاف ہے یا سول مقدمات کے خلاف ہے، اور وہ مقدمات جو صدر کے صدر بننے سے پہلے وجود میں آئے اور وہ جو عدالتوں میں آلریڈی ان پروگرس تھے، کیا ان کو بھی سٹاپ کر دیا جائے گا یا ان کو سٹاپ نہیں کیا جائے گا، اور کیا وہ استثناء جو ہے وہ خط لکھنا اس فوجداری کاروائی یا سول کاروائی کے آغاز کا ہے جو اس ملک میں نہیں ہو رہی، یا وہ اس دوسرے ملک کی عدالت کو لکھا کی کوئی درخواست ہے کہ آپ جو مقدمہ ان پر اس وقت شروع ہوا تھا جو خط لکھنے سے پہلے صدر بننے سے پہلے کا تھا، آیا وہ اس پروسیڈنگز کو شروع کر سکتے ہیں یا نہیں کر سکتے. اس کو بہت اچھے طریقے سے عدالت پہلے ٹیکل کر سکتی تھی. جیسے فوزیہ صاحبہ فرما رہی تھی، جو حکومت نے رویہ اب اختیار کیا اور اعتزاز احسن جیسے سنجیدہ وکیل کو اب لے کے آئے سامنے، میری سمجھ میں یہ بات نہیں آتی کہ پہلے ایسا اقدام کو کیوں نہیں اپنایا گیا. حفیظ پیرزادہ کو لے آ سکتے تھے، عابد حسین منٹو کو لا سکتے تھے، لیکن جان بوجھ کر حکومت ان لوگوں کو سامنے لے کے آتی رہی جو شاید صدر کو غلط مشورے دیتے رہے اور مخاصمت بڑھاتے رہے. مثال کے طور پہ پرانے اٹارنی جنرل صاحب قیوم صاحب، مثال کے طور پہ ڈاکٹر بابر اعوان صاحب. یہ قیوم صاحب کی تو ایک بڑی ہسٹری ہے پیپلز پارٹی کے خلاف، لیکن بابر اعوان صاحب کبھی بھی آئینی ماہر کے طور پر، ایک بہت بڑے اچھے قانونی ماہر کے طور پر پاکستان میں نہیں پہچانے جاتے. پاکستان میں قانونی ماہرین کی اگر لسٹ بنائیں، پانچ چھ اچھے وکیل ہیں جن کو ہمیشہ بلایا جاتا ہے اور وہ قانونی ماہر سمجھے جاتے ہیں. تو اگر حکومت واقعی طور پر اس مقدمے کو قانونی طور پر لڑنا چاہتی تھی تو حکومت کے پاس بہت سے اچھی آپشنز موجود تھیں. میری بھی ہائی کمشنر صاحب سے بات ہوئی اور لوگوں سے بات ہوئی، تو ہم سب نے ان کو ان رائٹنگ بھی مشورہ دیا کہ مخدوم علی خان ہیں، حفیظ پیرزادہ ہیں، عابد حسین منٹو ہیں اور بہت اچھے جو کراچی کے لائرز ہیں جو قانونی طور پر آپ کا مقدمہ لڑ سکتے ہیں، آپ ان کے پاس جائیے. لیکن حکومت نے بابر اعوان جو سیاسی بیانات کے لیے بڑے مشہور ہیں اور بڑے چٹکلے والے بیان دیتے ہیں، ان کو عدالت میں لے گئی اور ان سے ان کے بیانوں کی وجہ سے مخاصمت بہت بڑھی، اور بجائے اس کے کہ اس بات کو صرف قانونی رکھا جاتا یہ ایک پولیٹیکل بات بن گئی، اور اس پولیٹیکل بات بننے کی وجہ سے حالات اس خرابی تک پہنچے، اس نہج تک پہنچے. ہم سب جانتے ہیں کہ چیف جسٹس صاحب کی ہمدردیاں پہلے سے بھی پیپلز پارٹی کے ساتھ تھیں، اسی لیے بینظیر صاحبہ نے کہا تھا کہ ہم چیف جسٹس کے گھر پر جا کے جھنڈا وہ لہرائیں گے. پیپلز پارٹی کے خلاف نہیں تھے چیف جسٹس صاحب کبھی بھی، لیکن بعد میں جیسی سیاسی ہوا بنا دی گئی، پوری عدالت کو حکومت کے خلاف لا کے کھڑا کر دیا گیا اور ایسا دکھایا گیا اور بتایا گیا شاید کہ عدالت جو ہے وہ حکومت کو گرا سکتی ہے، حکومت کو گرا دے گی. ایسا کبھی بھی نہیں تھا. میں ہمیشہ سے یہ کہتا رہا ہوں، آپ کے پروگرام میں بھی میں نے کہا کہ عدالت حکومت کو گرانے کی واحد وجہ نہیں بن سکتی. حکومت کو گرانے کی بہت سی وجوہات میں ایک وجہ یہ ہو سکتی ہے کہ عدالت کے احکامات پر عمل درآمد نہیں کیا گیا، لیکن صرف عدالت کسی حکومت کو گرا نہیں سکتی، چونکہ عدالت جو ہے وہ حکومت کی وجہ سے ہی قائم ہے اور وہ حکومت کا ایک پلر ہے. تو یہ نہیں ہو سکتا کہ عدالت جو ہے وہ حکومت کو گرا دے اگر 99% یا 70% یا 80% عوام اس حکومت کو رکھنا چاہے. تو میرے خیال میں یہ بہت ساری قانونی پیچیدگیاں ہیں جو ابھی اعتزاز احسن صاحب کو جو ہے گتھیاں سلجھانی پڑیں گی، اور یہ پہلی مرتبہ نہیں ہے کہ اعتزاز احسن صاحب سے پہلے اے کے بروہی صاحب نے بھی ایک قانونی جنگ میں یہ کچھ بیان دیے، اور جب عدالت میں وہ پیش ہوئے تو انہوں نے کوئی اور بات کی، تو عدالت نے ان سے اے کے بروہی صاحب سے استفسار کیا کہ جناب آپ نے اپنی پرائیویٹ محفلوں میں اور اخباروں میں جو بات کہی ہے وہ آج جو آپ قانونی پوزیشن لے رہے ہیں اس کے خلاف ہے. تو بہت مشہور فقرہ ہے، اے کے بروہی صاحب نے کہا جناب وہ میرا جو ہے غیر پیشہ ورانہ بات تھی، اب میں پیشہ ورانہ بات کر رہا ہوں. اور یہی پرابلم جو ہے اس وقت اعتزاز احسن صاحب کو آ رہی ہے. اعتزاز احسن صاحب نے پہلے بڑا کھل کے یہ بیان دیا کہ خط لکھنا چاہیے اور اس کی مورل سینکٹیٹی کی بات کرتے رہے. آج انہوں نے مورل سینکٹیٹی اٹھا کے علیحدہ رکھ دیا، اور انہوں نے کہا کہ ہم لیگل بات کریں گے، کیا خط لکھا جا سکتا ہے قانونی طور پر یا نہیں. تو یہ ایک مختلف پہلو ہے. میرا خیال ہے کہ اعتزاز احسن کے لیے بہت بڑا پل ہے جس کو انہیں کراس کرنا پڑے گا، لیکن اس میں کوئی شک نہیں کہ اعتزاز احسن ایک اچھے وکیل ہیں اور وہ ایک اچھی قانونی بحث وہاں پہ کریں گے. آیا عدالت اس سے مطمئن ہوگی یا نہیں؟ میرا خیال ہے کہ عدالت کو مطمئن کرنا شاید بہت زیادہ مشکل ہوگا، نہ صرف اس لیے کہ عدالت نے اپنا مائنڈ میک اپ کیا ہوا ہے، میں یہ نہیں کہنا چاہ رہا، لیکن میں یہ عرض ضرور کرنا چاہ رہا ہوں کہ اس بات کو عدالت کی جواب نہیں دیا جا سکتا کہ جب یہ تمام این آر او کی بحث ہو رہی تھی اور خط لکھنے جانے کا حکم دیا گیا تھا، اس وقت کیوں اس استثناء کو پلیڈ نہیں کیا گیا؟ کیا توہین عدالت میں اس استثناء کو پلیڈ کیا جا سکتا ہے جس استثناء کو انہوں نے مانگا نہیں اس وقت جب مین مقدمہ چل رہا تھا؟ ابھی آپ دیکھیں گے انشاءاللہ، ابھی تک یہ بات نہیں آئی اور آج میں آپ کے ٹی وی کے حوالے سے بتا رہا ہوں، اور آپ دیکھیں گے کہ اب یہ سوال بھی اٹھے گا کہ جب مین مقدمہ چل رہا تھا تو آپ نے استثناء کو جو ہے وہ آرگیو نہیں کیا، اب جب کہ توہین عدالت کی بات آ رہی ہے تو کیا آپ اس استثناء کو کلیم کر سکتے ہیں یا نہیں؟ میرا خیال ہے اعتراض حسین کے لیے اس بات کا جواب دینا کافی مشکل ہوگا.
جی بہت شکریہ، میں پھر حاضر ہوں گا. اس وقت برسل سے ٹیلی فون لائن پر موجود ہیں پاکستان کے امور کے ماہر فیصل خان صاحب. فیصل صاحب السلام علیکم.
السلام.
جی فیصل صاحب، وزیر اعظم گیلانی نے عدالت میں پیش ہو کر مبصرین کے خیال میں کافی واہ واہی لوٹی ہے، اور کیا کہتے ہیں اپوزیشن ظاہر ہے کہ ان کے معاملے میں جو بڑھ بڑھ کے بول رہی تھی اب کسی حد تک پیچھے کی طرف چلی گئی، کیا ایسا صحیح ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے وزیر اعظم صاحب کا تو پہلے یہ روز اول سے موڈ تھا کہ وہ عدلیہ کو اپنی حکومت اور جو پارلیمنٹ جس کے اوپر وہ کہتے ہیں کہ پارلیمنٹ بڑی مضبوط ہے، بلا شبہ کہ پارلیمنٹ مضبوط ہے، لیکن وہ ظاہر یہ کرنا چاہتے تھے کہ پارلیمنٹ عدلیہ سے اور تمام پاکستان کے جتنے ادارے ہیں ان سے بالا دست ہے. دیکھیے ہر ادارے کا آئینی طور پر اپنا اپنا کردار ہوتا ہے، اگر ادارے یہ طے کرنے لگے کہ بالا دستی کی جنگ کرنے لگے تو میں سمجھتا ہوں کہ پھر اداروں کے اندر ٹکراؤ کی صورتحال پیدا ہوتی ہے. وزیر اعظم صاحب کا یہ جس دن ان کو ملا تھا نوٹس تو اس وقت انہوں نے اپنے ساتھیوں سے مشورہ کیا، اور مشورہ کرنے کے بعد انہیں یہ مشورہ دیا گیا کہ بہتر ہے کہ وہ عدالت چلے جائیں، کیونکہ اگر وہ عدالت نہیں گئے تو یہ بات طے شدہ تھی کہ عدالت انہیں فوری طور پر توہین عدالت کا مرتکب قرار دیتی، تو پھر وہ معاملات کچھ اور گمبھیر ہو جاتے، اور حکومت جو کوشش کر رہی ہے اس وقت موجودہ کہ اس معاملے کو اس وقت تک پرولانگ کرے جب تک کہ سینٹ کے الیکشن نہ ہو جائیں، تو اس پس منظر کو دیکھتے ہوئے وزیر اعظم وہاں پیش ہوئے، اور پیش ہونے کے بعد انہوں نے اپنے یہی بات کہی کہ وہ یہ سمجھتے تھے بادی نظر میں کہ 248 کے تحت صدر کو استثناء حاصل ہے، لیکن دیکھیے ابھی میں نے تھوڑا سا سنا ہے غالباً ایک صاحب بات کر رہے تھے، معاملہ یہ ہے کہ اب صدر صاحب کو استثناء حاصل ہے یا نہیں ہے اس کا فیصلہ عدلیہ نے کرنا ہے. اب اگر ایک سول آدمی خواہ وہ وزیر اعظم ہی کیوں نہ ہو، اگر وہ یہ کہنے لگے کہ جناب فلاں قانون کے اندر فلاں کو استثناء ہے اور فلاں کو استثناء نہیں، تو ایک نئی بحث چھڑ جائے گی، کیونکہ قانون کی تشریح کرنا عدلیہ کا کام ہے. کوئی پرائم منسٹر، کوئی صدر یا کوئی وزیر اعلیٰ یا کوئی گورنر کسی قانون کی تشریح نہیں کر سکتا، کیونکہ بہت سارے قوانین ایسے ہوتے ہیں جس کے اندر مثال کے طور پر کہ ایک قانون کے تحت میں کہتا ہوں کہ آپ مجرم ہیں، اس قانون کے تحت واقعی آپ مجرم ہوتے ہیں، لیکن جب وہ بات عدلیہ میں جاتی ہے، جب اس کی تشریح کی جاتی ہے تو سرکمٹنسل ایویڈنس دیکھے جاتے ہیں، حالات دیکھے جاتے ہیں، اور وہاں عدلیہ کا رائٹ ہوتا ہے کہ آیا اس آئین کی جو دفاع ہے یا جرم جس کے تحت کیا گیا اس کو امپلیمنٹ کرے یا نہ کرے. تو یہ ایک نئی بحث چھڑ گئی، کیا کوئی عام آدمی آئین کی تشریح کر سکتا ہے؟ تو میں سمجھتا ہوں کہ وزیر اعظم صاحب نے یہ جو کام کیا ہے، جو وہ عدالت میں گئے ہیں، وہ بیسکلی بنیادی طور پر اس لیے گئے تھے کہ عدالت سے وہ سرخروبی ہو جائیں، اور جو حکومت چاہتی ہے کہ اس مسئلے کو پرولونگ کیا جائے سینٹ کے الیکشن تک، اس میں وہ کامیاب ہو گئے ہیں، گو کہ اس میں مزید الجھنیں اور پیدا ہو گئی ہیں.
جی بہت شکریہ فیصل صاحب. اگرچہ میں اگلا سوال محترمہ فوزیہ شاہد صاحبہ سے کرنے والا تھا، لیکن چونکہ فیصل صاحب کے گفتگو میں ایک نقطہ آیا اس کی وضاحت جناب طاہر واسی صاحب سے چاہوں گا. طاہر واسی صاحب، آپ ظاہر ہے کہ آئینی ماہر ہیں، وکیل ہیں. ابھی فیصل خان صاحب نے کہا کہ آئین کی تشریح کرنا عدلیہ کا کام ہے، تو کیا یہ بات حقیقت ہے کہ آئین کی تشریح عدلیہ کا کام ہے؟ بھائی آئین بناتا کون ہے؟ پارلیمنٹ آئین بناتی ہے، اور جو قانون بناتا ہے وہ جانتا ہے کہ قانون ہم کس مقصد کے تحت بنا رہے ہیں، وہی تشریح کر سکتا ہے. تو जो बनाता है जाहिर है उससे बेहतर कौन जान सकता है कि कानून के बारे में कि एक कानून किस मकसद के लिए बनाया गया है। तो ये कैसे कहा जा सकता है कि कानून या आईन की तशरी की जिम्मेदारी अदलिया की है?
बहुत इंटेलिजेंट सवाल है अली अब्बास, अल्लाह आपको हमेशा सलामत रखे। अच्छी अच्छा सवाल है आपको। देखिए मैं आपको बता देता हूँ, और ये सवाल आवाम के जहन में भी है तो इस बात का जवाब मिलना चाहिए सबको। बहुत अच्छी बात। देखिए जब जो जिस असेंबली ने कोई कानून बनाया होता है और जिस वक्त तक उसकी इंटरप्रिटेशन की बात होती है, अक्सर औकात वो असेंबली खुद वहाँ पर मौजूद ही नहीं होती जिस असेंबली ने कानून बनाया। और दुनिया के तमाम ममालिक में अदलिया को जो इख्तियार दिया गया है इंटरप्रिटेशन का, उसकी बुनियादी वजह उसके भी कुछ 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 लवाजमात हैं, प्रिंसिपल्स हैं। जब अदलिया कानून की तशरीह करती है, तमाम कॉन्स्टिट्यूशंस अदलिया को इख्तियार देते हैं कि देखिए जी कानून बनाएंगे हम लेकिन इसकी तशरीह आप करेंगे। और उसकी जब वो तशरीह करते हैं तो जिस वक्त वो तशरीह करते हैं उस वक्त वो उस मेंबरान की स्पीचेस को सामने रखते हैं, उस वक्त के हालात को सामने रखते हैं, उस वक्त उस पर जो बहस हुई होती है उसको सामने रखते हैं, उस पर मुख्तलिफ कमेटीज ने जो रिपोर्ट्स दी हुई होती हैं कॉन्स्टिट्यूशन कमेटीज ने उनको सामने रखते हैं। उनकी नज़र में जब उन तमाम को टेकन इंटू अकाउंट जिसे हम अंग्रेजी में कहते हैं उनको कंसिडर करते हुए वो इस नतीजे पर पहुंचते हैं कि इस कानून को जो बनाया गया उसके बनाने वालों की असल मंशा ये थी और इसको इस तरह से इंटरप्रेट किया जाता है। अब जैसे फरमा रहे थे हमारे फैसल साहब, बिल्कुल सही कह रहे थे। देखिए अब मिसाल के तौर पर कानून है कॉन्स्टिट्यूशन ऑफ पाकिस्तान। जिस वक्त कॉन्स्टिट्यूशन ऑफ पाकिस्तान 1972 में बना तो कॉन्स्टिट्यूशन असेंबली ने जिसने पाकिस्तान का आईन बनाया था उसने जो पाकिस्तान में ऑलरेडी कानून थे वो नहीं बनाए थे, वो कानून अंग्रेज के दौर से चल रहे थे, उनको सिर्फ उन्होंने इंप्लीमेंट हमारी अदालतों ने करना शुरू कर दिया था चूंकि एक बिल पास किया था कि जो पुराने कानून हैं वो इन्फोर्स रहेंगे। अब जब कॉन्स्टिट्यूशन बन गया जो पुराने कानून हैं वो ऑलरेडी भी इन्फोर्स हैं, जो हमारी अदलिया जो हमारी इस असेंबली ने जिसने आईन बनाया था उसने नहीं बनाए। अब सवाल ये पैदा होगा कि इस कॉन्स्टिट्यूशन की रोशनी में वो तमाम बने हुए कानून जो अंग्रेज की हुकूमत के बने हुए चल रहे हैं, कॉलोनियल हुकूमत के बने हुए चल रहे हैं या पुरानी असेंबलीज के बने हुए चल रहे हैं, उनको आपस में इस तरह से इंटरप्रिटेशन की जाए कि वो आपस में क्लैश ना हो, कॉन्फ्लिक्ट ना हो। अब मिसाल के तौर पे एक छोटी सी मिसाल मैं आपको दूं, मिसाल के तौर पे हमारा आईन कहता है कि हमारे आईन की कोई शिक या हमारा कोई कानून इस्लामी कानून के खिलाफ नहीं बन सकता। अब असेंबली ने कानून पास कर दिया और वो असेंबली ने जो कानून पास किया वो जाहिरन इस्लामी कुरान और सुन्नत के कानून के खिलाफ है। अब क्या होगा? अब सूरत हाल ये होगी कि जब आप अदालत में जाएंगे, अदालत कुरान की उस नस को देखेगी, उस हदीस को देखेगी, उस कानून को देखेगी और आईन को देखेगी और ये डिक्लेयर कर देगी कि जनाब आपका ये बनाया हुआ कानून कुरान की इस नस से इख्तलाफ करता है, हदीस की इस नस से इख्तलाफ करता है, हम आपके बनाए हुए कानून पर अमल नहीं करते, क्योंकि आईन ने ही उसका इख्तियार दिया है। जिस चीज को आईन इख्तियार दे दे या जिस इदारे को आईन इख्तियार दे दे वो इख्तियार जो है उसका एक्सरसाइज करना उस आईन की रूह के मुताबिकत में ही समझा जाएगा। इन ममालिक में जिसमें मैं हूं जर्मनी में, एक छोटी सी मिसाल है जो पाकिस्तान में अब तक नहीं दी जाती, ये बहुत इंपॉर्टेंट लोगों को बताया जाए। यहां पर आईन के समझा जाता है ह्यूमन राइट्स के, ह्यूमन राइट्स के खिलाफ अगर कोई कानून है तो हमारी अदालतें यहां की उन कवानीन को सेट असाइड कर देती हैं। आपको मिसाल दूं अली अब्बास आपके लिए, बहुत इंपॉर्टेंट, तमाम नाज़रीन सुन लें इस बात को, कि जर्मनी में 9/11 के बाद एक कानून बनाया गया कि अगर कोई जहाज से में बैठे हुए मुसाफिर से ये खतरा हो कि वो जहाज का मुसाफिर इस जहाज को तबाह कर देगा और एक मिसाइल के तौर पर इस्तेमाल करेगा तो उस जहाज को स्ट्राइक डाउन कर देना चाहिए और उसके तमाम मुसाफिरों को मार देना चाहिए। ये एक बहस शुरू हुई, अखबारों में बहस शुरू हुई, इस पे फिर रेफरेंडम हुआ, उसके बाद असेंबली ने जर्मनी की एक कानून पास कर दिया बहुत बहस के बाद कि जर्मनी की फोर्स को इजाजत दी जाए कि वो उस जहाज को स्ट्राइक डाउन कर दे, उसको फेंक दे और उसके अंदर जो इतने मुसाफिर हैं वो बेशक मर जाएं चूंकि बहुत सारे लोग बच जाएंगे। जब अदालत के सामने यह मसला आया जर्मन फेडरल कोर्ट के सामने तो फेडरल कोर्ट में लोगों ने यह कहा कि जो उस जहाज में बैठे हुए 248 में से जो 247 लोग हैं उनके भी ह्यूमन राइट्स हैं, उनसे नहीं पूछा गया, उनकी बात नहीं सुनी गई, तो उनके ह्यूमन राइट्स मुतासिर होंगे हुकूमत के इस फैसले से कि उस एक आदमी की खातिर आप पूरे जहाज को मार दें। इस तमाम मराहिल से गुजरे हुए कानून को फेडरल गवर्नमेंट, फेडरल कोर्ट ऑफ जर्मन ने सेट असाइड कर दिया, स्ट्राइक डाउन कर दिया। अब ये कानून जर्मनी में उनके दस्तूर में नहीं है, उनकी लेजिस्लेशन में मौजूद नहीं है। तो ये तमाम इख्तियारात दुनिया के तमाम मुहसिब ममालिक में इंटरप्रिटेशन के और स्ट्राइक डाउन के ये अदालतों को दिए गए हैं और ये अदालतों को दिए जाते रहे हैं। उसकी बहुत सारी वजूहत हैं, जिसमें से एक वजह मैंने ये बताई कि जरूरी नहीं कि वो बनाने वाले जो चंद हों वो उस तमाम कानून का जो उस मुल्क में पहले से मौजूद है उसका अहाता करते हुए उसको बनाएं।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। इस वक्त टेलीफोन लाइन पर मौजूद हैं रुकन कौमी असम्बली और पीपल्स पार्टी के रहनुमा अमीर अली शाह साहब। अस्सलाम वालेकुम जनाब। शाह साहब, बहुत से हलकों का अभी भी ये कहना है कि तौहीन अदालत के जो इल्जाम हैं, मिन जुमला हुसैन हक्कानी साहब का जो इंटरव्यू शाये हुआ है अमरीकी अखबार वॉल स्ट्रीट जर्नल में, उसमें उन्होंने भी कहा है कि तौहीन अदालत के इल्जाम हुकूमत का खात्मा कर सकते हैं, आप क्या कहेंगे?
हेलो
जी, जी फरमाइए। आवाज आपकी साफ नहीं आ रही है, मैं और मेरे साथी कोशिश करेंगे कि दोबारा आपसे रब्ता करें। अगर मेरी आवाज सुने तो मैं फिर से अपना सवाल दोहराता हूँ कि बहुत से हलके या बाज हलके और मिन जुमला हुसैन हक्कानी साहब जो इससे पहले अमेरिका में सफीर थे, उन्होंने कहा है कि तौहीन अदालत के इल्जाम हुकूमत का खात्मा कर सकते हैं। जी हमारे साथी कोशिश करेंगे आपसे दोबारा रब्ता हो जाए। फौजा शाह साहब, क्या ये बहस अभी भी वहां जारी है पाकिस्तान में?
नहीं, इस हवाले से तो कोई ऐसी ज्यादा बात नहीं की जा रही, लेकिन ये तासुर यकीनन था यहाँ के हुकूमत जो है वो जब अभी प्राइम मिनिस्टर पेश नहीं हुए थे तो बिल्कुल वाज़े तौर पे ये समझा जा रहा था कि अगर प्राइम मिनिस्टर पेश नहीं होते, यहाँ ये भी कहा जा रहा था कि जब वो पेश होंगे तो ये भी कुछ लोगों का ख्याल था कि उन्हें गिरफ्तार कर लिया जाएगा या वहाँ उन पर इस किस्म का जो है फर्द जुर्म आयद हो सकता है। तो ये तमाम चीज़ें तो पहले हो रही थी, लेकिन जैसे मैंने पहले जिक्र किया और आपके जो अभी एक माहिर कानून थे यहाँ ताहिर साहब गालवन उनका नाम है, उन्होंने भी बड़ी वजाहत से जो बात की है कि इसके एतजाज एहसन के आने के बाद जो सूरत हाल है वो एक खासी हमें जो है तब्दील होती दिखाई देती है। वो लोगों को मायूसी भी हुई है, वो लोग जो यहाँ तो एक बहुत अजीब सी सूरत थी कि जब प्राइम मिनिस्टर जिस दिन पेश होना था तो यहाँ बहुत ज़्यादा लोगों ने कोई शर्तें वगैरह भी लगाई हुई थी और खैर लोगों को खासी उस दिन मायूसी भी हुई। लेकिन ये देखना असल बात ये है, जिस तरह अभी आप पहले बहस कर रहे थे, मेरे लिए तो ये चूंकि एक मैं तो सियासी तालिब इल्म हूँ, मेरे तो इल्म कानून के हवाले से ज़्यादा उसके बारे में मैं नहीं जानती, लेकिन ये सवाल मुझे बड़ा अजीब सा लगता है। जैसे आप 248 की बात कर रहे हैं तो एक इतनी उसमें आइन बनाने में या कानून साजी में इतने पेचीदा अल्फाज क्यों इस्तेमाल किए जाते हैं कि एक अदलिया भी एक सिंपल अल्फाज को ना समझ सके। मैंने जब ये 248 पढ़ी तो उसमें मुझे ज़्यादा कोई एम्बिग्यूटी या इतनी कोई तफसील दिखाई नहीं दी कि जिसको हम ये समझें कि शायद बहुत ज़्यादा कोई पेचीदा कानून है। इसके अलावा और बहुत से कवानीन आते हैं, लेकिन सूरत हाल ये है कि यहाँ जो इदारों का तकद्दस है, और मेरा ख्याल है कि हम ये समझते हैं और तमाम लोग पाकिस्तान के ये समझते हैं कि जमहूरियत उसी सूरत में मजबूत हो सकती है कि तमाम इदारे जो हैं अपने दायरा काम में काम करें। लेकिन मैं ये भी इसके साथ ज़रूर देख रही हूँ, जिस तरह पहले मैंने जिक्र किया कि पाकिस्तान में हमें ये नज़रअंदाज नहीं करना चाहिए कि बहुत सी फोर्सेस मुख्तलिफ एजेंडों के साथ काम कर रही हैं। इसमें कोई ढकी छुपी बात नहीं है, और मुझे ये भी कहने में आर नहीं है कि हमारे मीडिया में भी कुछ ऐसे अनासिर ज़रूर शामिल हो चुके हैं कि वो अपनी ख्वाहिशात की तकमील, क्योंकि जर्नलिस्ट जो है वो अपनी ख्वाहिशात को लेके आगे नहीं चलता। अब ये सूरत हाल हमारे यहाँ हो चुकी है, मीडिया एकदम जिस तरह आज़ाद उसको कह लीजिए या एक इतनी बड़ी तादाद में इस वक्त पाकिस्तान में गालबन 40 के करीब जो है न्यूज़ चैनल हैं, क्योंकि अब जाहिर है जब 40 के करीब 24 घंटे न्यूज़ चैनल हैं, उन्होंने अपने उसको वक्त को गुजारने के लिए बहुत सी ऐसी चीज़ें और खैर जिम्मेदार रहना बातें भी वो कर जाते हैं जिसके असरात जो हैं ना सिर्फ मैं समझती हूँ कि अदलिया पे भी पड़ रहे हैं, हुकूमत पे भी पड़ रहे हैं और उसके साथ साथ अवाम के नफ्स पे भी पड़ रहे हैं। ये तमाम चीज़ सूरत हाल जो है वो हम इसको इससे गुजर रहे हैं। लेकिन जब ये हुकूमत पहले दिन जब बनी थी, और ये 4 साल पहले की बात है, मुख्तलिफ चैनल्स पे भी और मुख्तलिफ जगह पे मैंने वहां भी ये कहा था, क्योंकि ये हुकूमत के आते ही 2 माह बाद ये शुरू हो गया था कि गालबन हुकूमत जा रही है। उस वक्त भी मैंने ये कहा था कि इस वक्त हमारे मुल्क में बहुत सी ऐसी फोर्सेज हैं, चाहे वो मुल्की हैं चाहे गैर मुल्की हैं, लेकिन मैं मुल्की इस वक्त जिक्र करूंगी और मैं एस्टेब्लिशमेंट का बाकायदा तौर पर इसमें जिक्र करना चाहूंगी कि वो फोर्सेज जो हैं वो कभी नहीं चाहती कि अवाम की हुक्मरानी या अवाम से ताल्लुक रखने वाली कोई भी सियासी जमात जो है वो कोई मजबूत हो और वो कुछ डिलीवर कर सके। और पहले दिन से मेरा यही ख्याल था और मैंने यही कहा था कि हुकूमत चलती रहेगी, कोई मुझे प्रॉब्लम ऐसा नहीं दिखाई देता कि हुकूमत के खत्म होने का, लेकिन यह है कि उसमें इसी तरह अप डाउन्स रहेंगे और बड़े खौफनाक हद तक अप डाउन्स रहेंगे ताकि हुकूमत एक बेहतर तौर पे डिलीवर ना कर सके। क्योंकि जमहूरियत के हवाले से जो अवाम में जज्बात पैदा हो रहे हैं, लोग समझ रहे हैं कि जमहूरियत के अलावा कोई इस मुल्क में तरक्की का हल नहीं है, तो उसको एक डिरेल करने की, उसको नाकाम बनाने की कोशिश जो है मुस्तकिल की जाती है ताकि लोगों में जमहूरियत के जो सम्राट हैं वो ना पहुंच सके और वो लोग जो जमहूरियत की ख्वाहिश करते हैं यकीनन उनको नाकाम ये एक तासुर दिया जाए कि जमहूरी हुकूमतें जो हैं उनके लिए ज्यादा बेहतर नहीं है। ये तमाम सूरत हाल हम उसमें गुजर रहे हैं, लेकिन मैं यहाँ आपके साथ से ये जरूर कहूंगी कि पाकिस्तानी कौम जो है उन्होंने ये जान लिया है कि इदारों का तकद्दस क्या है, इदारों का अपना अपना दायरा कार है, और आइन में जो जिस तरह अभी हमने देखा कि एक बहुत अहम जो 18वीं तरमीम के जरिए आइन का हुलिया बेहतर करने की, खासतौर पे पार्लिमानी निज़ाम को बेहतर बनाने की कोशिश की गई है। इसके साथ मैं एक चीज और जरूर कहना चाहूंगी, अभी जो बात हो रही थी मैं ज़ाती तौर पर खुद भी यकीन रखती हूँ कि पार्लिमान जो है बहरहाल वो बाला दस्त है कि जिनके तहत ये तमाम इदारे कायम हैं, पार्लियामेंट की कानून साजी के तहत ही हमारी अदलिया है, उसी के तहत हमारी अफवाज है, उसी के तहत इंतजामिया है, उसी के तहत मकनना है, तमाम इदारे जो हैं उसी आइन के तहत हैं। मैं हमेशा ये समझती हूँ कि जो पार्लियामेंट है वो बालादस्त बहरहाल होती है, क्योंकि माजी में हमने देखा कि अगर फौज ने कू किया तो अदलिया ने हमने देखा कि उसको तहफ़ दिया। तो ये इदारे जो हैं मैं उनको माजरत के साथ मैं इतना ज़्यादा बालादस्त नहीं समझती, मैं समझती हूँ कि पार्लियामेंट जहाँ 18 करोड़ मुल्क के अवाम बैठे हैं वो ही एक अपनी किस्मत का बेहतर फैसला करने की सलाहियत रखते हैं, वो उसी की बालादस्ती जो है वही ना सिर्फ तमाम इदारों के लिए बेहतर है बल्कि अवाम की तरक्की के लिए भी वही बेहतर है।
बहुत शुक्रिया आपका। फैसल खान साहब, इत्तलात हैं कि मंसूर एजाज पाकिस्तान पहुँचने वाले हैं। मंसूर एजाज के पाकिस्तान पहुँचने के बाद मुबैना मेमो गेट स्कैंडल की शक्ल क्या हो सकती है, और उस सूरत में फिर क्या कोई नया सियासी बहरान जैसे कि गुज़िश्ते हफ्ते था फिर पैदा हो सकता है उसी शिद्दत के साथ?
देखिए जी, जैसा कि मैं पहले कह चुका हूं कि मैं एक पाकिस्तान की सियासी शख्सियत के साथ साथ इंटरनेशनल मीडिएटर भी हूं और मंसूर एजाज से अमूमन मेरा रास्ता रहता है और अभी भी रास्ता रहा है, और मैंने जैसे पहले भी बारहा कई दफा पाकिस्तान के और बैन अलाक़वामी मीडिया चैनल पे कहा है कि ऐवान सदर से पाकिस्तान के खिलाफ कॉन्स्पिरेटिक थ्योरी हुई थी अरब न्यूज के अंदर, इवन आपके टेलीविजन के ऊपर कई अखबारात ने उसको ब्रेक किया था। देखिए, मसला ये है कि मेमो भी ठीक है और मंसूर एजाज भी पाकिस्तान आना चाहते हैं, लेकिन मामला ये है कि कुछ चीजें जो है मंसूर एजाज के भी हाथ में नहीं है। अब ये मामला चले गए हैं बैन अलाक़वामी तौर पर बड़ी कुव्वतों के हाथ में। मंसूर एजाज की जान को खतरा है, ये मैं पहले भी कह चुका हूं। उसकी वजह यह है कि अगर मंसूर एजाज कमीशन के सामने पेश होकर हकायक करते हैं सारे, तो उसमें कुछ ऐसा पेंडोरा बॉक्स खुलेगा कि जिसमें न सिर्फ ये जो मेमो के अंदर चीजें थी बल्कि तकरीबन 12-14 और ऐसी चीजें आ जाएंगी जिससे कि पाकिस्तान की हुकूमत के लिए बहुत बड़ी मुश्किल पैदा होंगी। न सिर्फ पाकिस्तान की हुकूमत के लिए मुश्किल पैदा होंगी बल्कि खुद अमेरिका के लिए मुश्किल पैदा हो जाएंगी, क्योंकि जैसा कि मैं पहले कह चुका हूं कि कॉन्स्पिरेटिक थ्योरी जो है वो ऐवान सदर से होती हुई पाकिस्तान की एम्बेसी इस्लामाबाद से वाया मंसूर एजाज तक जाती है। देखिए, मंसूर एजाज साहब नहीं आ रहे थे, ये बात तयशुदा थी, लेकिन अब चूंकि मामला ज्यादा बिगड़ गए हैं लिहाजा अमरीका ने मेरी इत्तलात के मुताबिक मोहतात तरीके से मंसूर एजाज को इजाजत दी है कि वो जाए और जाकर पेश हो। लेकिन जो एक इसमें सबसे खतरनाक बात आ रही है वो ये है कि मेरी इत्तलात ये है कि मंसूर एजाज को ये दबाव डाला जा रहा है कि जब वो कमीशन के सामने जाए तो वो सिर्फ उन मामलात पर बात ना करे जिससे कि अमरीका नवाज जरदारी हुकूमत मुतासिर हो, बल्कि वो 2-4 बातें वो भी करे कि जिससे कि थोड़ा बहुत मलबा गद्दारी का पाकिस्तान की फौज पर भी आए। ये एक अजीब सूरत हाल है और ये एक इंतहाई खतरनाक सूरत हाल है, और ये मैं आपको अपने आपको इस टेलीविजन के इस प्रोग्राम की वसातत से बता रहा हूँ कि कल जो ऐवान सदर में मुलाकात हुई थी गैर रस्मी, उसके अंदर जनरल परवेज कियानी ने जरदारी साहब को इस हवाले से दबे अल्फाज में आगाह भी किया था, और ये आज के कई अखबार में ये मेरा बयान हेडिंग पर भी लगा हुआ है। तो ये बात बिल्कुल दुरुस्त है कि मंसूर एजाज आने के लिए तैयार हैं, लेकिन अब कुछ मामला ऐसे हैं कि उनको ये तमाम जो नई सूरत हाल पैदा हो गई है उस हवाले से उनको अब तहफुजात हैं कि क्या आया मंसूर एजाज को खुले तौर पर आजादाना तौर पर पार्लियामेंट में बात करने दिया जाएगा, या दूसरा ये कि मंसूर एजाज के यहाँ पर आने पर उनके खिलाफ कोई मुकदमा तो दर्ज नहीं किया जाता, या ऐसा ना हो कि मंसूर एजाज को ECL में नाम उनका डाल के उनको रोकने की कोशिश की जाए। जब सबसे तीसरा खतरनाक ऑप्शन ये है कि मंसूर एजाज को कहीं पाकिस्तान में कत्ल कर दिया जाए, जिसकी वजह से कि अमेरिका का भी पूरा दबाव पाकिस्तान पर आ जाएगा और बहुत सारी साजिशें जो पसे पड़ता है वो भी दब जाएंगी। तो ये एक तमाम नई सूरत हाल है। अगर ये तमाम मामला अगर क्लियर हो गए तो मैं समझता हूँ कि मंसूर एजाज जरूर आ जाएंगे, क्योंकि उन्होंने वीजा ले लिया है, लेकिन वो अभी तमाम इन जो दो चार नुकते जो मैंने बताए हैं इसके हवाले से वो थोड़ा सा अपना इत्मीनान चाहते हैं। मेरा ख्याल से शायद आज रात 11 बजे या 12 बजे तक ये फैसला हो जाएगा कि मंसूर एजाज आ रहे हैं या नहीं।
जी बहुत शुक्रिया वासिफ साहब। अगर हुकूमत को ये खौफ होता कि वो आके पिंडारा खोल देंगे यानी मंसूर एजाज, और तमाम तर हकायक या तमाम तर जो सरबमोहर राज उनका पर्दा फाश हो जाएगा और बरमला हो जाएंगे सारे राज, तो ये हुकूमत वीजा ही क्यों जारी करती है आपके ख्याल में?
ठीक कह रहे हैं आप। एक तो ये कि हुकूमत पर फौज का बहुत बड़ा दबाव है कि वो ट्रांसपेरेंसी दिखाए और मंसूर एजाज को इस मुल्क में आने दे और बात खुल के सामने आए कि इसमें हकानी साहब किस हद तक इन्वॉल्व हैं। हुकूमत बहुत रजिस्ट करती है फौज को और उसने काफ़ी साबित किया है कि वो रजिस्ट करना जानते हैं, लेकिन उसकी भी लिमिट्स हैं। हम ये नहीं समझ सकते कि हुकूमत विदाउट लिमिट्स फौज की बातों को रिफ्यूज़ कर सकती है। फौज कहती है कि आप भी ये कहते हैं, हम भी ये कहते हैं, हम दोनों इस बात पे मुत्तफिक हैं कि ट्रांसपेरेंसी होनी चाहिए और पता लगना चाहिए कि इस मेमो के पीछे असल हकीकत है क्या, और जब आप ये चाहते हैं तो आप उसको इस मुल्क में आने से क्यों रोक रहे हैं। इस बात का जवाब शायद हुकूमत के पास फौरी तौर पर मौजूद नहीं था और ना ही होगा। मैं तो खुद इस बात को नहीं समझता इस मुल्क में रहते हुए कि उसको आप, आजकल तो TV कैमराज हैं और यहाँ पे मुख्तलिफ एविडेंस हो जाती है, आप दूसरे मुल्क में बैठ के उससे एविडेंस ले सकते हैं। चूंकि मंसूर एजाज की फिजिकल पाकिस्तान में कोई ज़रूरत नहीं थी, उसने एक एग्जामिनेशन इन चीफ होगा, उसके बाद उसको क्रॉस एग्जामिनेशन होगा और उसके बाद ये कमीशन फैसला कर देगा कि क्या मंसूर एजाज की बातों पर यकीन किया जा सकता है या यकीन नहीं किया जा सकता। कोई फिजिकल तो प्रेशर नहीं एग्जर्ट किया जाना उसके ऊपर, कोई उसके साथ कोई मारपीट वाला तो सलूक नहीं होना कि उसकी मौजूदगी जाती तौर पर वहाँ ज़रूरत थी, लेकिन चूंकि एक इसका एक पॉलिटिकल इम्पैक्ट होगा कि वो भी मुल्क में आ गए हैं, हुसैन हक्कानी साहब ऑलरेडी वहाँ पर मौजूद हैं और मंसूर एजाज साहब की एविडेंस इसलिए बहुत इंपॉर्टेंट है, और मंसूर एजाज साहब फौज की हिफाजत में उस मुल्क में रहेंगे, मंसूर एजाज के लिए ये बहुत मुश्किल होगा। मैं फैसल साहब की बात से एग्री हूँ, शायद उन पर ये प्रेशर हो, लेकिन मंसूर एजाज के लिए बहुत मुश्किल होगा कि वो वहाँ बैठकर फौज की हिफाजत में रहते हुए ऐसी बातें करें जिससे फौज के खिलाफ कोई ओपिनियन मुल्क में कायम हो, क्योंकि ये सब तो फौज इसीलिए कर रही है कि फौज के खिलाफ ऑलरेडी जो मुशर्रफ के दौर में जो फिजा कायम हो गई थी और फौज के खिलाफ जो एक फिजा कायम की गई है बाकायदा कि हमारी फौज हुकूमत लेना चाहती है और ये करना चाहती है वो करना चाहती है, उस फिजा को फौज जो है वो खत्म करे और वहां पर अमन लेके आए और वहां पे ये बात बताई जाए कि नहीं हमारा नहीं, खुद पाकिस्तान पीपल्स पार्टी के कुछ अराकीन ऐसे थे जो हुकूमत के खिलाफ काम कर रहे थे और जो मुल्क के खिलाफ काम कर रहे थे और उनके खिलाफ एक बात सामने लाई जाए। इसी वजह से ISI ने बहुत इंटरेस्ट लिया। मंसूर एजाज खुद शोहरत के शौकीन आदमी है, इसमें कोई शक वाली बात नहीं है। मैं वो बात नहीं करना चाहता, आपने पढ़ा होगा आजकल के वो किस किस्म की और भी कमेंट्रीज में इन्वॉल्व रहे और वहाँ पे वो आजकल यूट्यूब में आया हुआ है कि वो क्या कुछ करते रहे, जहाँ पे भी उनको शोहरत का मौका मिला उन्होंने वो शोहरत हासिल करने के लिए वो काम किया। लेकिन एक बात से पीपल्स पार्टी इनकार नहीं कर सकती कि मंसूर एजाज और हुसैन हक्कानी का आपस में बहुत क्लोज ताल्लुक रहा है। अब ये सोचते हुए, ये जानते हुए कि बेनजीर साहिबा उससे मिलना नहीं चाहती थी, پیپلز پارٹی کو پہلے سے علم تھا کہ منصور اعجاز ایک ابنوکشیس ایک اچھا انسان نہیں ہے اور وہ پاکستان کے اداروں کے خلاف کام کرتا رہا ہے اور اس نے پچھلی مرتبہ پیپلز پارٹی کے حکومت کے گرانے میں اس کا دعویٰ ہے کہ اس نے بڑا کردار ادا کیا ہے. اس تمام صورتحال کو جانتے ہوئے حسین حقانی صاحب کے پاس اس بات کا کیا جواب ہے کہ وہ انہوں نے منصور اعجاز کے ساتھ اتنے کلوز تعلقات رکھے اور ان کے ساتھ مل کے مقالے لکھے اور ان کے ساتھ مل کے ملکی اسٹریٹجیز باتیں طے کرتے رہے؟ اس میں کوئی شک نہیں. آتے ہوئے حسین حقانی صاحب اپنا موبائل جو ہے وہ اس ملک میں چھوڑ آئے اور اس کا ڈیٹا دکھانے سے اعتراض کر رہے ہیں. تو جیسے کہتے ہیں کہ کچھ تو ہے جس کی پردہ داری ہے, کچھ بات تو ایسی ہے جو چھپائی جا رہی ہے. میرا یہ خیال ہے کہ اس وقت تک آئی ایس آئی اور فوج کو یقین ہے کہ حسین حقانی اس میں انوالو ہیں اور منصور اعجاز کے پاس ایسی ایویڈنس موجود ہے جس سے حکومت کے ساتھیوں کے لیے کافی پریشانیاں پیدا ہوں گی, خاص طور پر صدر زرداری کے لیے بہت پریشانی پیدا ہوگی. میرا خیال ہے کہ فوج اس وقت بہت کلیور موو کر رہی ہے اور بہت انٹیلیجنٹ موو کر رہی ہے. وہ یہ کوشش کر رہے ہیں کہ ہم حکومت کو گرانے کی بجائے حکومت کے لوگوں کا کردار عوام کو دکھائیں. جیسا کہ مشرف کے دور میں فوج کا کردار جب لوگوں نے دیکھا تو فوج سے ایک خاص نفرت پیدا ہو گئی. اس زمانے میں آپ لوگوں کو معلوم ہوگا کہ لوگوں فوجیوں کو منع کر دیا گیا کہ وردیے پہن کے شہروں میں مت گھومیں پھریں. اس سے باہر آنے کے لیے آج فوج یہ دکھانا چاہ رہی ہے کہ ٹھیک ہے ہم تو شاید اتنے برے تھے کہ ہمیں وردیے پہن کے شہروں میں گھومنے پھرنے کے لیے مشکلات پیدا ہوئیں, لیکن آپ کے پولیٹیشنز بھی کوئی ڈرائی کلین ہوئے ہوئے لوگ نہیں ہیں. انہوں نے یہ حرکتیں کی ہیں, ان کے یہ کارنامے رہے ہیں, وہ آپ کی فوج کے خلاف یہ کام کرتے رہے ہیں اور وہ ملک کے ایٹمی اثاثوں کو بھی سودے بازی کرنے کے لیے کوشاں نظر آتے ہیں یا اس کو بھی وہ بیچ سکتے ہیں, جو ایک مشکل سٹینس ہے فوج کا. لیکن فوج یہ ثابت کرنا چاہتی ہے کہ پیپلز پارٹی اور اس کے اراکین اتنی گھناؤنی سازش میں مبتلا ہو سکتے ہیں اور ان کے پاس اس کی ایویڈنس موجود ہے. اسی لیے فوج منصور اعجاز کو اس ملک میں لانا چاہتی ہے اور وہ یہ بات کہہ رہی ہے کہ اگر آپ بھی ٹرانسپیرنسی چاہتے ہیں, آپ بھی چاہتے ہیں کہ اس کا فیصلہ ہو, تو منصور اعجاز کو آنے دیجئے, اس کے ایویڈنس آنے دیجئے, اس سے کراس ایگزامینیشن کیجئے.
بہت شکریہ آپ کا بھائی,
دیکھیے کیا بات سامنے آتی ہے.
واسط صاحب بہت شکریہ. محترمہ فوزیہ شاہی صاحبہ, ایک منٹ کا وقت بچا ہے, کیا حقیقت ایسی ہے یا ایسا کچھ اندیشہ ہے کہ منصور اعجاز کے آنے کے بعد جب عدالتی کمیشن کے سامنے وہ پیش ہوں گے تو فوج اور حکومت کے درمیان پھر ایک تصادم کی کیفیت پیدا ہو سکتی ہے؟
دیکھیں علی عباس صاحب, ایک تو یہ ہے کہ جو بات ابھی سامنے آئی ہے, ایک تو جب تک حکومت اجازت نہیں دیتی میرا نہیں خیال کہ فوج اس کی نگرانی رکھے گی یا اس کو شیلٹر اس کا حاصل ہوگا, میں نہیں سمجھتی. کیونکہ حکومت بہرحال, فوج جو ہے وہ بہرحال حکومت کے انڈر ہی ہوتی ہے اور میرا نہیں خیال کہ فوج اس کی جو ہے سیکیورٹی پر مامور ہوگی یا اس طرح کی جو بھی صورت حال ہے. دوسری بات یہ ہے کہ ایک سوال جو بہت اہم پیدا ہوتا ہے جب اعجاز منصور کی بات کرتے ہیں, تو یہ بھی سوال ہم نظر انداز نہیں کر سکتے کہ اعجاز منصور نے ہی کہا کہ فوج کے جو آئی ایس آئی کے سربراہ ہیں انہوں نے سعودی حکومت سے غالباً موجودہ حکومت سے نجات دلانے کی بات کی, تو یہ جو سوال ہے اس کو نہیں اٹھایا جاتا لیکن دوسری بات کہی جاتی ہے. اور یہ کچھ سوالات ایسے ہیں جو ایک سنجیدہ سوال جو میرے بار بار میرے ذہن میں آتا ہے کہ اگر یہ سچ مان لیا جائے, میمو کو حقیقت مان لیتے ہیں, تو میرے لیے یہ بہت سنجیدہ سوال ہے کہ ہماری فوج جو ہے وہ کیا مائک مولن کے انڈر ہے کہ مائک مولن جو ہے اس پہ دباؤ ڈالے تو وہ بات مانے گی؟
بہت شکریہ, بہت شکریہ,
کی نہیں مانے گی؟ یہ بڑا ایک سنجیدہ سوال ہے. اور اگر یہ آگے کمیشن میں جاتے ہیں. جی
بہت شکریہ, وقت ہمارا ختم ہو چکا ہے. ناظرین, آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی. اگلے پروگرام تک کے لیے مجھے علی عباس عزیزی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ.